بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. باب ما جاء في نعل رسول الله صلى الله عليه وسلم. حضور پاک صلی اللہ علیہ وسلم کے نعلین مبارکین جوتے شریف کے بیان میں. اس سے پہلے ایک باب آیا تھا آپ صلی اللہ علیہ وسلم کے موزے کا بیان. آپ صلی اللہ علیہ وسلم موزے بھی استعمال فرماتے تھے. اس سلسلے میں دو حدیثیں پیش کی گئی تھیں. پہلی حدیث یہ تھی کہ نجاشی جو حبشہ کے بادشاہ تھے, انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دو سادے موزے, سادے کا مطلب اس میں نقش و نگار نہیں تھا, ہدیۃً بھیجے. آپ صلی اللہ علیہ وسلم نے ان کو پہنا اور وضو کے بعد ان پر مسح بھی فرمایا. اس وقت تک نجاشی مسلمان نہیں ہوئے تھے, جس سے یہ بات سمجھ میں آئی کہ کافر اگر ہدیہ دے تو قبول کیا جا سکتا ہے. آپ صلی اللہ علیہ وسلم نے قبول فرمایا. اور دوسری بات اس حدیث سے یہ سمجھ میں آئی کہ موزے پر مسح کیا جا سکتا ہے, لیکن عام موزے نہیں, لیدر کے ہوں یا تڑپال کے ہوں یا کم از کم اتنے موٹے ہوں اون کے کپڑے کے کہ کئی میل آپ چل لیں تو پھٹے نہیں, اتنے موٹے ہونے چاہیے تو ان پر مسح کیا جا سکتا ہے. عام وہ موزے جیسے کہ ہم لوگ پہنے ہوئے ہیں, ان موزوں پر مسح نہیں ہو سکتا ہے, درست نہیں ہے. آپ صلی اللہ علیہ وسلم نے باقاعدہ اس پر مسح کر کے امت کو تعلیم دی ہے. آدمی اگر سفر میں جا رہا ہو تو یہ بہت مفید چیز ہے. گھر سے وضو کر کے لیدر کے آپ موزے پہن لیجئے اور تین دن تین رات تک جب وضو کریں آپ تو پاؤں دھونے کی ضرورت نہیں, ان پر مسح کر لیں. مقیم رہتے ہوئے ایک دن ایک رات تک آپ ان پر مسح کر سکتے ہیں. پھر اگلی حدیث حضرت مغیرہ بن شعبہ رضی اللہ تعالیٰ عنہ سے مروی, انہوں نے کہا حضرت دحیہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو دو موزے ہدیہ کیے تھے. اور روایت میں یہ بھی ہے کہ ایک رومی جبا بھی ہدیے میں دیا تھا. آپ صلی اللہ علیہ وسلم نے ان کے ہدیے کی اس قدر, ان کے ہدیے کو اتنی عزت بخشی کہ خوب پہنا, اتنا پہنا کہ وہ پھٹ گئے. کوئی اگر آدمی کسی کو محبت میں کوئی چیز پیش کرے تو اس کی قدر دانی یہ ہے کہ اس کو استعمال کرے تو سامنے والے کا بھی دل خوش ہوتا ہے کہ میں نے صاحب کو یہ چیز دی تھی اور صاحب اس کو استعمال فرما رہے ہیں. آپ صلی اللہ علیہ وسلم کی یہ بہت پاکیزہ عادت تھی کہ آپ کو جب ہدیہ پیش کیا جاتا تھا تو آپ صلی اللہ علیہ وسلم قبول فرماتے تھے اور اس طرح سے عزت بخشتے تھے کہ اسی کے سامنے استعمال فرماتے تھے. روایتوں میں آتا ہے کہ ایک مرتبہ اللہ کے رسول صلی اللہ علیہ وسلم مسجد نبوی میں تشریف فرما تھے. ایک خاتون آئی اور رسول اللہ صلی اللہ علیہ وسلم کو ایک چادر ہدیے میں پیش کی اور کہی یا رسول اللہ, یہ کہا انہوں نے یا رسول اللہ یہ میں نے آپ ہی کے لیے بنی ہے. آپ صلی اللہ علیہ وسلم کو بھی وہ چادر بڑی پسند آئی. آپ نے اسی وقت ان کو خوش کرنے کے لیے زیب تن فرمائی, اس کو پہنا. وہ چلی گئیں, ان کا دل خوش ہو گیا. اب جو صحابہ بیٹھے ہوئے تھے ان میں سے ایک صحابی رضی اللہ عنہ نے کہا, یا رسول اللہ یہ چادر مجھے بہت اچھی لگ رہی ہے, آپ مجھے عطا فرما دیجئے. آپ صلی اللہ علیہ وسلم اندر تشریف لے گئے, چادر بدلی اور لا کر ان کو پیش کر دی. ساتھ والے صحابہ کہنے لگے, تمہیں پتا ہے اللہ کے رسول کبھی کسی چیز کو نا نہیں کرتے, تم نے کیوں مانگی؟ پہننے دیتے کچھ دن, آپ کو پسند آ رہی تھی. تو ان صحابی نے یہ کہا کہ قسم کھا کر میں یہ بات کہتا ہوں کہ میں نے چادر سرکار سے صرف اس لیے لی ہے کہ یہ میرا کفن بنے. محبت اور عشق میں انہوں نے یہ کام کیا, اور ہوا بھی ایسا ہی. جب انتقال ہوا تو اسی چادر میں جو آپ صلی اللہ علیہ وسلم سے انہوں نے لے لی تھی, آپ نے دی تھی ان کو, اسی میں ان کو کفنایا گیا. بہت بڑی سعادت کی بات ہے. تو حضرت دحیہ کلبی رضی اللہ تعالیٰ عنہ نے حضور پاک صلی اللہ علیہ وسلم کو دو موزے اور ایک رومی جبہ دیا. آپ نے ایسی قدردانی کی اور ایسی عزت بخشی کہ اتنا پہنا اتنا پہنا کہ وہ پھٹ گئے. پھر اگلا جو باب ہے یہ حضور پاک صلی اللہ علیہ وسلم کے نعلین مبارکین کے ذکر میں ہے. اس میں حضور پاک صلی اللہ علیہ وسلم کے جوتے کی حیات کیسا تھا, اس کے پہننے اور نکالنے کا طریقہ یہ بیان کیا گیا ہے. بعض جگہ حضور پاک صلی اللہ علیہ وسلم کے نعلین مبارکین کے نقشے کے فوائد اور فضائل لکھے ہوئے ہیں. کوئی اپنے پاس رکھے گا تو یہ فضیلت یہ فضیلت یہ فضیلت, تو ہم اس سے منع بھی نہیں کرتے. لیکن اصل بات یہ ہے کہ سرکار کے جوتے اگر بذات خود مل جائیں وہ ہے تبرک. جیسے حضور پاک صلی اللہ علیہ وسلم کے بال مبارک اگر کسی کو مل جائے تو اس سے بڑی برکت والی کیا چیز ہوئے, اس سے بڑا تبرک کیا ہو سکتا ہے. حضور کا لباس کسی کے پاس ہے تو اس سے زیادہ تبرک والی چیز کیا ہے. ایک صحابیہ کے پاس حضور پاک صلی اللہ علیہ وسلم کا جبہ تھا, کوئی بیمار ہوا کرتا تھا تو وہ اس کو دھو کر اس کا غسالہ اس کا پانی دے دیا کرتی تھی اور اللہ پاک شفا دے دیا کرتے تھے. تو اگر حضور کا کوئی جبہ کوئی کپڑا اور حضور کا کوئی بال مل جائے, حضور کے وہ جوتے نعلین مبارکین مل جائیں تو ساری دنیا کے بادشاہوں کے تاج بھی اس کا مقابلہ نہیں کر سکتے, اور جو دنیا کے بادشاہ ہیں وہ آپ کے جوتے کو اپنے تاج میں رکھنا فخر سمجھیں گے. لیکن وہ جو نقشہ ہے, صرف نقشہ بنا دیجئے آپ نعلین کا اور پھر اس کے اندر فضیلتیں, تو بہت سے علماء کی رائے یہ ہے کہ وہ سمجھ میں آنے والی بات نہیں ہے, سمجھ میں آنے والی بات نہیں ہے. البتہ نعلین مبارکین بذات خود مل جائے, بار بار میں اس بات کو کہہ رہا ہوں, تو اس سے بڑی تبرک کی کوئی چیز نہیں ہے. تو یہ حضور پاک صلی اللہ علیہ وسلم کے نعلین مبارکین کے ذکر میں ہے. آپ صلی اللہ علیہ وسلم کے جوتے کیسے تھے اور آپ صلی اللہ علیہ وسلم کس طرح سے پہنتے تھے. پہلی حدیث حضرت قتادہ رضی اللہ تعالی عنہ سے مروی ہے, کہتے ہیں کہ میں نے حضرت انس ابن مالک رضی اللہ تعالی عنہ سے پوچھا, کیف کان نعل رسول اللہ صلی اللہ علیہ وسلم, آپ صلی اللہ علیہ وسلم کے جوتے کیسے تھے؟ تو کہا, لہما قبالان, آپ صلی اللہ علیہ وسلم کے جوتوں کے دو تسمے تھے, तस्मा कहते हैं जिससे जूता बांधा जाता है, पहले उसको फिट कर दिया जाता है, तो उसको फीता भी बोलते हैं, उसको तस्मा बोला जाता है। तो पहले जो हुआ करता था जूता, तो एक चपटा चमड़े का टुकड़ा और उसमें बांधने के लिए ऊपर दो तस्मे दो फीते लगा दिए जाते थे। कहीं कहीं पर एक ही फीता लगा दिया जाता था, कहीं पर दो। आप सल्लल्लाहु अलैहि वसल्लम ने जो इस्तेमाल फरमाया है तो ऐसे जूते को इस्तेमाल फरमाया है जिसमें या तो दो तस्मे लगे हुए हैं या डबल डबल तस्मा लगकर चार तस्मे लगे हुए हैं, चार फीते गोया हो गए और मजबूत हो जाता है वो। और उस वक्त में खड़ाऊं भी चलते थे, खड़ाऊं कहते हैं लकड़ी के जूतों को, लकड़ी के जूते हुआ करते थे और ऊपर उसके तस्मा लगा हुआ होता था चमड़े का ये किसी चीज का, तो वो भी उस वक्त में उसका भी इस्तेमाल था। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के जूतों में जिस किस्म के जूते का जिक्र मिलता है वो ऐसा था कि चमड़े की एक मुसत्तह पट्टी और ऊपर उसके फीते लगे हुए, दो फीते लगे हुए, और कभी ऐसा भी कि डबल डबल फीता लगा हुआ, जैसे कि अगली हदीस के अंदर आया है। इसके अंदर यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम का जूता ऐसा था जिसमें दो फीते लगे हुए थे ऊपर। अगली हदीस जो हजरत खालिद अल हज्जा से मरवी है और वो अब्दुल्ला बिन हारिस से नकल करते हैं और वो हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह तआला अन्हु से नकल करते हैं। काना लिनअली रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़िबालान मुसनन शिराकुहुमा या मसनियुन शिराकुहुमा। आप सल्लल्लाहु अलैहि वसल्लम के जूते ऐसे थे कि उसके डबल डबल तस्मा था, डबल डबल फीता उसके अंदर लगा हुआ था। एक और है ताबिई ईसा इब्ने तहमान, वो कहते हैं कि हम एक मरतबा हजरत अनस बिन मालिक रजी अल्लाह तआला अन्हु की खिदमत में हाजिर थे। हजरत अनस रजी अल्लाह तआला अन्हु के तारुफ आपके सामने है कि ये हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के एक तवील जमाने तक खादिम रहे हैं, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम की हर चीज से वाकिफ हैं ये। तो हजरत अनस बिन मालिक रजी अल्लाह तआला अन्हु के पास में ये ईसा इब्ने तहमान बैठे हुए हैं। कहते हैं कि अचानक हजरत अनस बिन मालिक रजी अल्लाह तआला अन्हु ने दो जूते निकाले और हमको दिखाए, दो जूते निकालकर हमको दिखाए। लेकिन वो जूते ऐसे थे कि उसमें बाल थे। आम तौर पे अरब में इस तरह के जूते इस्तेमाल होते थे कि चमड़ा दबागत देकर बाल से खाली कर लिया जाता था। लेकिन कभी ऐसे भी पहना जाता था, कभी ऐसे भी पहना जाता था कि दबागत से बाल साफ नहीं हुए और चमड़े को सुखा लिया गया और उनको पहन लिया। लेकिन आम हालात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो जूते पहने हैं वो ऐसे थे कि उन पर बाल नहीं थे, बिल्कुल साफ सुथरे चमड़े के जूते थे और तस्मा उन पर लगा हुआ था। अगली एक हदीस है जो उबैद इब्ने जरीस से मरवी है, कहते हैं कि इब्ने उमर से ये बात कही किसी ने राईतुका तलबसुन नियाल सिप्तिया, कि हम देखते हैं कि आप दबागत दिए हुए जूते इस्तेमाल करते हैं, दबागत दिए हुए चमड़े के जूते। दबागत किसे कहते हैं? चमड़े को नमक लगाकर सुखा दिया जाता है, उसी को बोलते हैं दबागत देना, उससे चमड़ा साफ शफाफ हो जाता है। इस्तेमाल के काबिल चमड़ा जबी बनता है जब उसको दबागत दे दी जाए। और हनफियों के यहां यह मसला है कि अगर चमड़े को दबागत दे दी जाए तो पाक हो जाता है, हत्ता के अगर मुर्दार का चमड़ा भी मदबूग हो उसको दबागत दे दी जाए तो वो भी पाक हो जाता है, फिर उसका इस्तेमाल दुरुस्त होता है। لہذا اگر مارکیٹ کے اندر لیدر کے چمڑے کے جوتے مل رہے ہیں اور ان کے بارے میں کوئی یہ کہے ارے بھائی یہ تو مردار جانوروں کے ہیں, ہم نے خود دیکھا کہ مردار جانوروں کی کھال کھینچ لی جاتی ہے اور پھر ان کو ان کے جوتے بنائے جاتے ہیں, تو کہنے دیجئے. اس لیے کہ عام طور پر جو جوتے بنتے ہیں وہ دباغت کے بعد ہی بنائے جاتے ہیں, اس کے بغیر بنتے نہیں ہیں. اور حنفیہ کے یہاں یہ مسئلہ ہے بالکل واضح طور پر کہ ایسے جوتے کا استعمال درست ہے اور جائز ہے. آپ صلی اللہ علیہ وسلم نے اس کا استعمال فرمایا ہے. کہتے ہیں کہ حضرت ابن عمر سے کہا کہ ہم آپ کو دیکھتے ہیں کہ آپ دباغت والے جوتے استعمال فرماتے ہیں, کیوں کرتے ہیں ایسا آپ؟ کہا اصل میں میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا کہ آپ ایسے جوتے استعمال فرماتے تھے جو مدبوغ ہوتے تھے, دباغت کے بعد میں صاف ستھرے, کوئی بال وال ان میں نہیں ہوتا تھا. عام حالات میں آپ نے ایسے جوتے پہنے ہیں. وَيَتَوَضَّأُ فِيهَا, اور فرمایا انہی جوتوں میں دیکھا ہم نے کہ آپ وضو بھی فرما لیا کرتے تھے. فَأَنَا أُحِبُّ أَنْ أَلْبَسَهَا, اس لیے میں بھی پسند کرتا ہوں کہ اس قسم کے جوتے پہنو. یہ جو لفظ ہے کہ آپ اس میں وضو بھی فرما لیا کرتے تھے, اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ آدمی کبھی وضو کرتا ہے تو جوتوں میں ہی وضو کر لیتا ہے, مطلب جوتے پہنے پہنے پاؤں دھو لیتا ہے. جیسے بعض مرتبہ بہت سے لوگ کھڑے ہو کر وضو کرتے ہیں تو جوتے اتارے نہیں جاتے, اس میں مشکل ہوتا ہے, بس پاؤں دھو لیا اور پھر جوتے میں پاؤں ڈال لیا, دوسرا پاؤں دھو لیا پھر جوتے میں پاؤں ڈال لیا. تو وہی اس کا مطلب ہے کہ آپ صلی اللہ علیہ وسلم کبھی جوتے پہن کر اس طرح سے وضو فرما لیا کرتے تھے. اور اگر کوئی آدمی اس طرح سے وضو کرے کہ جوتے پہنے ہوئے ہوں اور اس کو یقین ہو کہ اسی طرح سے پہنے پہنے میں اگر پاؤں دھو لوں گا تو پاؤں پورا تر ہو جائے گا, کوئی جگہ باقی نہیں رہے گی, تو یہ درست ہے, یہ ناجائز نہیں ہے, وضو اس سے بھی ہو جائے گا. وضو کے اندر یہ شرط ہے کہ چار اعضا, تین اعضا کو تو دھونا ہے, ایک پر سر کا مسا کرنا ہے, ان میں کوئی جگہ بال کی برابر بھی خشک نہ رہے. ایک ایک مرتبہ آپ نے ایسا کر لیا تو وضو ہو گیا. ایک آدمی بارش کے اندر تر ہو گیا, بھیگ گیا, چہرہ بھی اس کا دھل گیا, اس میں اس کے ہاتھ کوہنیوں سمیت بھی دھل گئے, پاؤں بھی اس کے دھل گئے اور سر پہ پانی آ ہی گیا اس کے, تو وضو ہوا نہیں ہوا؟ اس کا وضو ہو گیا, اس کا وضو ہو گیا. اور اگر پورا بھیگ گیا اور اس نے کلی صرف کر لی اور ناک میں پانی ڈال لیا تو غسل بھی ہو گیا. البتہ وضو میں نیت کرنا سنت ہے تو سنت کے ثواب سے محروم ہو جائے گا. جب آدمی وضو کرے تو سنت ہے کہ نیت بھی کرے کہ میں وضو کر رہا ہوں, طہارت حاصل کر رہا ہوں, اور اس کے بعد میں بسم اللہ پڑھے, ہاتھ دھوئے اور ہر عضو کو تین تین مرتبہ دھوئے. یہ سنت ہے. ایک مرتبہ دھونا فرض ہے اور تین مرتبہ دھونا سنت ہے. تین مرتبہ سے زیادہ کرنا غلط ہے, اور تین مرتبہ سے کم کی عادت بنا لینا بھی غلط ہے. کیا لفظ بول رہا ہوں میں؟ عادت بنا لینا. عادت کیسی بننی چاہیے؟ تین مرتبہ دھونے کی عادت ہونی چاہیے, سنت ہے. لیکن اگر کسی نے دو مرتبہ دو مرتبہ اعضا دھو لیے تو وضو ہو گیا, ایک ایک مرتبہ اپنا عضو دھو لیا تو وضو ہو گیا. آپ صلی اللہ علیہ وسلم سے ایسے بھی ثابت ہے, اور کبھی ایسے کر لیا جائے تو کوئی حرج نہیں, عادت نہیں بنائی جائے. اور فجر میں تہجد پڑھنے والوں کو عام طور پر اس کی ضرورت پیش آتی ہے. تہجد پڑھنے والے اچھی طرح وضو کر کے کھڑے ہو جائیں گے, لیکن پھر تھوڑی دیر کے بعد میں یا تو آنکھ لگ جائے یا کوئی اور تقاضا پیش آ جائے جس کی بنیاد پر ان کا وضو چلا جائے, تو اب وضو کرنے میں ذرا مشقت ہوتی ہے. صبح صبح کا موسم ٹھنڈا ہوتا ہے तो ऐसे लोग अगर एक एक मर्तबा धो लें इस हालत में तो कोई बरत नहीं है, कोई हरज की बात नहीं है, वुजू हो जाएगा और उस वुजू से नमाज भी हो जाएगी। तीन मर्तबा धोना सुन्नत, तीन मर्तबा से ज्यादा धोना गलत। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर सहाबा को वुजू करके दिखाया, तीन तीन मर्तबा हर उज्व को धोया और फरमाया जिसने इस पर ज्यादती की तो उसने फमन ज्यादा अलैहा तादा व ज़लमा व असा, तीन अल्फाज के बुरा किया, ज्यादती की, जुल्म किया, गलत किया उसने। क्यों इतनी सख्त बात आपने क्यों कही? शरीयत में बहुत से अहकाम इसलिए दिए गए हैं कि इंसान बीमारियों से बचे। यहां भी एक खास किस्म की मकसूद है, वो बीमारी क्या है? वो बीमारी है वहम की बीमारी। वहम, आदमी जब तीन मर्तबा से ज्यादा धोएगा तो फिर उसको आहिस्ता आहिस्ता वहम होने लगेगा कि हो सकता है अभी मेरा उजू पूरा धुला ना हो, कोई जगह खुश्क रह गई हो, एक दफे और धो लो, एक दफे और धो लो। मैंने खुद अपनी आंखों से ऐसे लोगों को देखा है जो 10-10 मिनट तक वजू करते हैं, मैंने खुद देखा, वहमी। और ऐसे वैसे नहीं, एक तो आलिम थे। मैंने कहा हजरत आपने हदीस नहीं पढ़ी है, हदीस के अंदर यह है, गलत कर रहे हैं आप। कहने लगे बस वो शक रह जाता है मुझे, हो सकता है कुछ जगह। मैंने कहा शक को खत्म करने के लिए ही हुजूर ने सख्ती की है कि अगर तीन मर्तबा से ज्यादा धोगे तो गलत करोगे। तो ये वहम का मर्ज इससे पैदा होता है। और वहम जब बहुत ज्यादा बढ़ जाता है तो उसको माली खोलिया बोलते हैं, जो पागलपन की इब्तिदा है, पागलपन का आगाज, शुरुआत। तो उस वहम से, उस बीमारी से बचाने के लिए शरीयत ने हुक्म दिया। इसी तरह शरीयत ने एक हुक्म वहम से बचाने के लिए यह भी दिया है कि कोई गुसल खाने में पेशाब ना करे, उससे भी वहम का मरस पैदा होता है। तो बहुत से अहकाम शरीयत में ऐसे हैं जो वहम के मर्ज से इंसान को बचाने के लिए दिए गए हैं। तो बहरहाल इस हदीस के अंदर ये लफ्ज है कि आप सल्लल्लाहु अलैहि वसल्लम जूते पहने पहने भी वुजू फरमा लिया करते थे, और चूंकि आप सल्लल्लाहु अलैहि वसल्लम के जो ये जूते थे वो जूते दबागत वाले थे, इसलिए कहते हैं कि मैं भी इसी तरह से साफ सुथरे दबागत वाले जूतों को पसंद करता हूं। अगली हदीस है, हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से मरवी है, कहते हैं काना लिनअली रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़िबालान। इसके अंदर भी पहली बात बताई गई है कि आप सल्लल्लाहु अलैहि वसल्लम के जो जूते थे उसके दो तस्मे थे। फिर अगली एक हदीस है, अम्र इब्ने हुरैस कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखा, युसल्ली फी नअलैनी मखशूफतैनी, आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे जूतों में नमाज पढ़ रहे हैं जिनमें दूसरा चमड़ा सिला हुआ था, यानी चमड़े का पैबंद लगा हुआ था। इसके अंदर एक बात तो यह है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जूता पहनकर नमाज पढ़ रहे हैं, और दूसरी बात यह है कि जूते में पैबंद लगा हुआ है, टुकड़ा लगा हुआ है दूसरा। तो क्या जूतों में नमाज पढ़ी जा सकती है? बिल्कुल साफ जवाब है इसका, जूते पाक साफ हो, उनमें कुछ लगा हुआ ना हो तो उन्हें पहनकर आप नमाज पढ़ सकते हैं, कोई हर्ज की बात नहीं है। इसलिए नमाज जनाजा में अगर लोग बाहर तक पहुंच जाएं और जूते पहने हुए हों तो इजाजत है कि जूते पहने पहने आप नमाज पढ़ सकते हैं, बस ये है कि नीचे कोई उनके नजासत और गिलाजत, गंदगी लगी हुई नहीं होनी चाहिए, ये है बस वो। इसी तरह कोई आदमी किसी और मौके पर जूते पहने पहने नमाज पढ़ता है तो वहां भी शर्त है कि कोई नजासत लगी हुई नहीं होनी चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह से भी नमाज पढ़ी है लोगों को बताने के लिए कि कभी ऐसी नौबत आ जाए तो कोई हर्ज नहीं है, नमाज पढ़ी जा सकती है, लेकिन इसकी आदत बनाने के लिए नहीं, आदत नहीं बना लेनी चाहिए इसकी। कोई खास मौका ऐसा आ गया, इंसान सफर में है, जल्दी है, یا خاص طور پر جب جنگیں ہوا کرتی تھی اس وقت فوجیوں کو ضرورت پڑتی تھی اس طرح سے کہ وہ اگر جوتے اتاریں گے ایک طرف رکھیں گے تو کافی وقت اس کے اندر لگے گا, تو ایسے لوگ اسی طرح جوتے پہن کر نماز پڑھ لیا کرتے تھے. آپ صلی اللہ علیہ وسلم نے اس طرح سے نماز پڑھی ہے. دوسری بات, پیوند لگا ہوا آپ کا ہی جوتا تھا. آپ صلی اللہ علیہ وسلم کے کپڑوں میں بھی بعض اوقات پیوند لگا ہوتا تھا, کپڑے پھٹ گئے پیوند لگا لیا, کوئی حرج کی بات نہیں ہے اس کے اندر. لیکن ایک آدمی کے پاس میں وسعت ہے, دوسرے کپڑے ہیں, تیسرے کپڑے ہیں, چوتھے کپڑے ہیں, اور پھر وہ کوئی پرانے کپڑے پہن رہا ہے, تو اس کو اچھا نہیں سمجھا گیا شریعت میں, اس کو اچھا نہیں سمجھا گیا. اللہ نے نعمت دی ہے تو نعمت کا اثر ظاہر ہونا چاہیے, اس کو اللہ پسند فرماتے ہیں. اس کی مثال, آپ صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آتے ہیں اور میلے کچیلے کپڑے ہیں, آپ صلی اللہ علیہ وسلم پوچھتے ہیں کیا تمہارے پاس کچھ مال وال ہے؟ کہتے ہیں رسول اللہ بہت مال ہے. کیا ہے؟ کہنے لگے اس وقت کا جو مال ہوتا تھا, اونٹ ہیں, خادم ہیں, کھیتی ہے, زمینیں ہیں, باغات ہیں, یہ سب ہے. حضور نے کہا کیا تمہارے پاس کچھ پیسے نہیں تھے کہ صابن خرید لیتے اور کپڑے دھوتے, اپنے صاف ستھرے کپڑے پہنتے؟ کیا تمہارے پاس کچھ پیسے نہیں تھے کہ تیل خریدتے اور اپنے بالوں میں لگاتے؟ کچھ پیسے نہیں تھے کہ کنگا خریدتے اور اپنے بالوں میں کنگا کرتے؟ پھر آپ صلی اللہ علیہ وسلم نے واضح طور پر یہ بات ارشاد فرمائی, ان اللہ یحب ان یرا اثر نعمتہ علی عبدی. اللہ پاک اس بات کو پسند کرتے ہیں کہ اللہ کی نعمتوں کا اثر بندے پر ظاہر ہو. اس سے یہ بھی ہوتا ہے کہ ہم اگر ٹھیک ٹھاک رہ رہے ہیں تو ضرورت مند جو ہیں وہ ہماری طرف متوجہ ہوں گے. یہ اللہ کی بہت بڑی نعمت ہے کہ کوئی ضرورت مند ہماری حالت کو دیکھ کر متوجہ ہو جائے اور ہمیں موقع مل جائے ہم اس کی ضرورت پوری کریں. آدمی خود اپنی حالت ایسی بنائے ہوئے ہے کہ سامنے والا خود سمجھے کہ یہ ضرورت مند ہے. آپ کو بھی بعض مرتبہ ایسے موقع پیش آئے ہوں گے, میرے ساتھ بھی کئی مرتبہ ایسے موقع پیش آئے کہ ضرورت مند سمجھ کر ان کو دینے کی کوشش کی گئی, اب وہ کہہ رہے ہیں صاحب ہمیں تو کوئی ضرورت نہیں ہے. اپنی حالت ایسی کیوں بنائے رکھتے ہو؟ اللہ نے دیا ہے تو نعمت کا اثر ظاہر ہونا چاہیے. اللہ نے دیا ہے تو گھر بھی آپ کا کشادہ ہونا چاہیے, سواری بھی آرام دہ ہونی چاہیے, کپڑے بھی آپ کے اچھے نستعلیقی انداز کے ہونے چاہیے. ایک بزرگ نے مجھ سے بڑی اچھی بات کہی, دل کو لگ گئی اور عمل کرنے کی کوشش کرتا ہوں اس پر. انہوں نے فرمایا, مفتی صاحب اللہ والوں کی ہیں ایک خاص بات رہی ہے اور اس پر عمل کرنے کی کوشش کرو, مخلوق کے سامنے بادشاہ بن کے رہو اور خالق کے سامنے فقیر بن کے رہو. کیسے؟ مخلوق کے سامنے کیسے رہنا؟ بادشاہ بن کے. اپنی حالت صحیح کر کے رہنا, اچھے کپڑے پہننا, اچھے انداز سے رہنا, لیکن خالق کے سامنے بالکل فقیر غریب, اس لیے کہ سب اسی کے محتاج ہیں. نفحت العرب ایک کتاب ہے عربی ادب کی, اس کے اندر ایک قصہ لکھا ہوا ہے ہارون رشید کا. ہارون رشید کی ایک بہت خوبصورت عادت تھی, وہ ایک سال جہاد میں مشغول رہتے تھے اور ایک سال حج کو جایا کرتے تھے. یہ ہر سال سفر میں نکلتے تھے, ایک سال سفر جہاد ہوتا تھا اور ایک سال سفر حج ہوتا تھا. اس کے علاوہ اللہ نے اس کو بہت سی خصوصیات سے نوازا تھا. ایک بڑی اہم خصوصیت اس کی یہ تھی کہ رات کو روزانہ 100 رکعت نفل پڑھا کرتا تھا. آج کا ولی اللہ بھی نہیں پڑھ سکتا, بڑے سے بڑے ولی کے بارے میں بھی اتنا ہے کہ 12 رکعت, 14, 20, آدھے گھنٹے 1 گھنٹے تہجد پڑھے. لیکن وہ وقت کا بادشاہ, اور چھوٹا موٹا بادشاہ نہیں ہے, ہندوستان جیسے اتنا بڑا یہ ملک ہے, ایسے 2 ملک اور, اتنے بڑے ملک کا بادشاہ. ایک مرتبہ اس نے ایک بدلی کو, بادل کو دیکھا, اس کے سامنے سے گزر کر جا رہا ہے, تو اس نے کہا ام تیری حیث شیت فقد یاتینی خراجک, جہاں بھی جائے, جہاں تو چاہے جا کر برس جانا, تیرا ٹیکس لگان اس میرے پاس ہی آئے گا, برسے گا تو غلہ اگے گا تو اس کا جو ٹیکس ہے وہ میرے پاس پہنچے گا. اللہ نے اتنی وسیع اس کو مملکت عطا کی تھی، یہاں سندھ سے لے کر پورے سعودی عرب اور افریقہ کے جتنے ملک آج مسلمانی ہیں وہ سارے کے سارے، مصر ہے، تیونس ہے، الجزائر ہے، یہ سارے کے سارے اس کی مملکت کے اندر تھے. اور اس کے علاوہ اس شخص کا آپ اس شخص کے معمولات دیکھیے کہ روزانہ 100 رکعت نماز پڑھ رہا ہے، 100 رکعت نفل نماز رات کو. جب وہ حج کو گیا ایک موقع پہ تو ایک بزرگ نے دیکھا عرفات کے میدان میں ننگے سر ہے، ننگے پاؤں ہیں اور ہاتھ پھیلائے ہوئے ہے، چادر کاندھے سے گر چکی ہے اور بار بار اللہ سے ایک بات کہہ رہا ہے. یہ بزرگ اپنے بیٹے صاحبزادے کے ساتھ میں تھے اور اس کو دیکھ رہے تھے، بار بار ایک بات کہہ رہا ہے اور بے تحاشا رو رہا ہے. کیا کہہ رہا ہے؟ یا ربی انا انا وانت انت، اے میرے رب میں ہوں تو ہے. یا ربی انا انا میں ہوں وانت انت تو ہے. پھر آگے اس کی تشریح خود کرتا ہے، انا العواد بالذم، میں تو گناہوں کا عادی ہوں. وانت العواد بالمغفرہ، اور تو مغفرت کرنے کا عادی ہے، تیری عادت معاف کرنا، میری عادت گناہ کرنا. آگے کہتا فغفر لی فغفر لی فغفر لی، مولا مجھے معاف کر دے، مولا مجھے معاف کر دے، مولا مجھے معاف کر دے. ان بزرگوں نے اپنی صاحبزادے کو کہا دیکھ تو صحیح، زمین کا جبار کیف تضرع الی جبار السما، آسمان کے جبار کے سامنے کیسے گریا وزاری اور تواضع کا اظہار کر رہا ہے، کس طرح سے خشوع خضوع کا اظہار کر رہا ہے. تو رب کے سامنے تو ایسے ہی رہنا، بالکل فقیر بن کے. حدیث پاک میں آتا ہے آپ صلی اللہ علیہ وسلم جب دعا مانگتے تھے تو ایسا لگتا ہے کہ جیسا کوئی آدمی سخت قسم کا بھوکا ہو اور کسی سے روٹیاں طلب کر رہا ہو. اس طرح سے اللہ سے مانگنا چاہیے، بالکل اپنی عاجزی کا اظہار، تضرع کا، بس میرے مولا آپ ہی تو دے سکتے ہیں، آپ ہی کر سکتے ہیں میرے کام، آپ کے علاوہ کون کر سکتا ہے. اور مانگو، ایک وہی ذات ہے جو مانگنے سے خوش ہوتی ہے. دنیا میں مخلوق کی عادت یہ ہے کہ کوئی کتنا بھی بڑا سخی ہو، اس کے سامنے اگر بار بار دست سوال دراز کریں گے تو اس کے مزاج میں غصہ آ جائے گا، نہ دینے والے جذبات سامنے آ جائیں گے، پیچھے ہٹنے لگے گا، تکدر پیدا ہو جائے گا، دل میں میل آ جائے گا. لیکن رب کے سامنے جتنا مانگو گے اتنا ہی اس کا قرب حاصل ہوگا، اتنی ہی بلندی حاصل ہوگی، اتنی ہی عزت حاصل ہوگی، اتنی ہی سرخروئی حاصل ہوگی. اور ایک حدیث ہم نے پڑھی، اللہ پاک سے اگر مانگا نہ جائے تو وہ ناراض ہو جاتے ہیں. کتنی بڑی شان ہے میرے رب کی کہ اگر اس سے مانگا نہ جائے تو وہ ناراض ہو جاتے ہیں. تو ہمیں اللہ پاک سے مانگنا، خوب مانگنا. حضرت شاہ وسیع اللہ صاحب رحمہ اللہ تعالی بڑے درجے کے بزرگوں میں سے ہیں، وہ ایک بات فرمایا کرتے تھے کہ رب سے خوب مانگا کرو، دعا خوب مانگو، اس لیے کہ مانگنے سے اگر وہ چیز نہیں ملی جو آپ مانگ رہے ہو، بعض مرتبہ اللہ کی مصلحت ہوتی ہے، اللہ نہیں دیتے، وہ ایک چیز ضرور مل جائے گی اور وہ ہے اللہ کا تعلق. اور اللہ کا تعلق مل گیا تو سب کچھ مل گیا. اس لیے خوب مانگنا چاہیے، خوب اس سے کہنا چاہیے، عادت بنا لینی چاہیے. ہم کسی بھی کام سے نکلے گھر سے تو بس اللہ پاک سے بات کرنے لگو، اللہ سے کہنے لگو اللہ پاک ہمیں یہ چاہیے، اللہ پاک آپ ہی ہماری ضرورت پوری کر سکتے ہیں، اللہ پاک بس آپ ہی ہمارا یہ کام بنا سکتے ہیں. خوب کہیے، اتنا کہیے اتنا کہیے کہ اللہ سے اس مناجات کرنے میں، مانگنے میں، بات کرنے میں لطف آنے لگے، مزہ آنے لگے. ایک بزرگ کہہ رہے تھے کہ میں نے اپنے گھر میں ماحول بنایا ہے، اللہ پاک سے مانگو ایسا ماحول بنا کہ ان کی بیٹی جو اب بچوں والی ہو گئی، وہ کہتی ہیں ابا مغرب بات مانگنا شروع کرتی ہوں عشاء ہو جاتی ہے، دل ہی نہیں ہٹتا، اتنا اچھا لگتا ہے اپنے رب سے بات کرتے ہوئے، اتنا مزہ آتا ہے. تو ایسے ہی مزہ آ جانا چاہیے، इतना अल्लाह से कहो, इतना अल्लाह से कहो, अल्लाह से बातें करो। और अल्लाह ने इसमें रखा है, बहुत कुछ रखा है अल्लाह पाक ने। यही वजह है कि आप सल्लल्लाहु अलैहि वसल्लम तवील तवील दुआएं मांगा करते थे। तो हजरत अम्र बिन हुरैस रजी अल्लाह तआला अन्हु से ये बात मरवी है, वो कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखा, युसल्ली फी नालैनि मखशूफतैन, कि आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे जूते पहने हुए हैं जिसमें पैबंद लगा हुआ है, टुकड़ा लगा हुआ है। दूसरा अगली हदीस अबू हुरैरा रजी अल्लाह तआला अन्हु से मरवी है, अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम قال لا يمشين احدكم في نعل واحد لينعنهما جميعا او ليحفيهما جميعا। हजरत अबू हुरैरा कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से कोई शख्स एक जूता पहनकर न चले, या तो दोनों पहने या दोनों को एक हाथ उतारे। कभी कभी ऐसा होता है कि आदमी बस बाहर निकला, एक जूता पहन के आगे तक जा रहा है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया। क्यों? एक तो ये एक किस्म की बेतहजीबी है, तहजीब के और वक़ार के खिलाफ बात है, और बहुत से लोग ऐसे आदमी को कम अकल समझते हैं कि इसको अकल वकल नहीं, देखो कैसे चल रहा है एक जूते में। और दूसरे ये कि इस तरह से अगर आदमी चलेगा तो नुकसान का अंदेशा है, ठोकर लग सकती है, गिर सकता है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सारे मौक़ों पर ऐसी बातें बताई हैं, छोटी छोटी बातें बज़ाहिर हैं वो, लेकिन मकसद ये है कि उम्मती नुकसान से बच जाए। आपको ये भी गवारा नहीं कि मेरा उम्मती एक जूता पहनकर चले और उसका बैलेंस बिगड़ जाए, गिर जाए, उसको तकलीफ हो जाए। जैसे कि मैंने इससे पहले आपको बताया था कि आप सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस, आपने फरमाया कोई आदमी कपड़े पहनकर उसको न सिले। कभी ऐसा होता है जल्दी होती है, कुछ फट गया, ग्रेवान फट गया या बटन टूट गया, और बस आदमी कुर्ता या कमीज पहने पहने लाओ भाई सुई लाओ जल्दी से इसको कर लेता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया है। क्यों? बहुत मुमकिन है कपड़े पहने पहने आदमी सी और सुई लग जाए और तकलीफ हो उसको, नुकसान से बचाने के लिए। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कोई ऐसी छत पे ना सोए जिसकी मुंडेर ना हो। क्यों? कभी कभी आदमी नींद में चलने लगता है, हो सकता है गिर जाए, नुकसान से बचाने के लिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया पानी जब भी पियो देख कर पियो। क्यों? बहुत मुमकिन है देखे बगैर पानी पियो कोई जर्रा नुकसान देने वाला हो, कोई कूड़ा कीड़ा हो, उससे नुकसान हो जाए। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने यहां भी हुक्म दिया, एक जूता पहन कर ना चलो, या तो दोनों पहनो या दोनों उतार दो, बैलेंस ठीक रहेगा, गिरोगे नहीं, महफूज रहोगे। और वैसे भी ये तहजीब के खिलाफ बात है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत पर इस बात पर भी तवज्जो दी है कि कोई काम उम्मत में खिलाफ तहजीब राइज ना हो, मुरुवत के खिलाफ कोई चीज ना आए उम्मत के अंदर। हर चीज जो होती है, हर चीज जो हो उम्मत के अंदर, जो अखलाक आदात अतवार आदतें हों, वो सारी की सारी महज़ब हों, शरीफाना हों, करीमाना हों। आप सल्लल्लाहु अलैहि वसल्लम ने इसका भी बहुत ज़्यादा ख्याल फरमाया है। यह हदीस हमको बताती है कि आप सल्लल्लाहु अलैहि वसल्लम बारीक बारीक बातों का भी ख्याल फरमाया करते थे। अगली हदीस उसके अंदर भी यही मजमून है। हज़रत अबू ज़ुबैर से मरवी है, वो हज़रत जाबिर से नकल करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया अय्याकुला यानी अर्रजुल बिशिमालिही, बाएं हाथ से खाने को आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया, और इस बात से मना फरमाया कि आदमी एक जूता पहनकर चलने लगे, इससे भी आपने मना फरमाया। बाएं हाथ से उल्टे हाथ से खाना उलमा ने लिखा है मकरूह तहरीमी है। हदीस पाक में आता है उल्टे हाथ से शैतान खाता है, तो खाना चाहिए सीधे हाथ से। इस्लाम की ये खूबसूरती है कि उसने कामों के लिए हाथों की तकसीम कर दी है, कामों के लिए हाथों की तकसीम कर दी है। यूरोप वालों के अकल में ये बात नहीं आई, इसलिए उनके यहां खाने में छुरी कांटों और चम्मच का इस्तेमाल है। इस्लाम ने तकसीम की है, अच्छे कामों के लिए सीधे हाथ को इस्तेमाल किया जाए, اور کم درجے کے کاموں کے لیے الٹے ہاتھ کو استعمال کیا جائے. تو کھانے کے لیے سیدھا ہاتھ استعمال ہونا چاہیے, اور استنجا دھونا ہے تو الٹا ہاتھ استعمال ہونا چاہیے. تو ان لوگوں کی عقل میں یہ بات نہیں آئی, اس لیے وہ کیا کہتے ہیں کہ بھئی یار جس ہاتھ سے ہم لوگ استنجا دھوتے ہیں اس سے کھائیں بھی, یہ کون سی بات ہوئی, لہذا چھری کانٹ اور چمچ سے کھانا چاہیے. ہمارے ہاں اسلام نے تقسیم کر دی ہے اس چیز کی کہ کھایا الٹے ہاتھ سے ہرگز نہ جائے. آپ صلی اللہ علیہ وسلم نے فرمایا بائیں ہاتھ سے شیطان کھاتا ہے, سیدھے ہاتھ سے کھانا چاہیے. لیکن مجمع میں اگر کوئی الٹے ہاتھ سے کھا رہا ہو تو آپ اس کو یہ مت کہیے بائیں ہاتھ سے شیطان کھاتا ہے, حدیث میں آتا ہے. کسی کو اگر صحیح بات بتا رہے ہوں تو ڈھنگ بھی صحیح ہونا چاہیے, لہجہ بھی صحیح ہونا چاہیے, انداز صحیح ہونا چاہیے. ایسے موقع پر یہ بات کہی جائے آپ صلی اللہ علیہ وسلم کی سنت ہے کہ سیدھے ہاتھ سے کھانا کھایا جائے. آپ صلی اللہ علیہ وسلم کی سنت ہے, سنت یہ کہ سیدھے ہاتھ سے کھانا جائے, بائیں ہاتھ سے نہ کھایا جائے. اس طرح سے بتانا چاہیے, اس کو برا بھی نہیں لگے گا. مثال کے طور پر ایک رشتہ ہوتا نا, بچوں کے ماموں کو کیا بولتے ہیں اس رشتے میں جس میں اگر سالہ بولتے ہیں نا, کسی سے اگر تعارف کراؤ یہ ہمارے سالے, عجیب سا لگتا ہے, لیکن اگر آپ یہی کہو بچوں کے ماموں ہیں, ایک مہذب الفاظ ہے, ہمارے نسبتی بھائی ہیں, برادر نسبتی ہیں. اور ویسے بھی ایک اصول ہے کہ کوئی لفظ اگر گالی میں استعمال ہونے لگے, صحیح لفظ ہے لیکن بطور گالی استعمال ہونے لگے تو اس کو چھوڑ دینا چاہیے. لہذا یہ جو لفظ ہے بیوی کے بھائی کے لیے استعمال ہوتا ہے, چونکہ اب گالی میں بھی استعمال ہونے لگا ہے, چھوڑ دو اس کو. دوسرے الفاظ ہے نسبتی بھائی, کتنا پیارا, اور انگریزی میں تو شاید بولتے ہیں برادر ان لا ہے, اس کو اسی کا ترجمہ ہے اردو کے اندر وہ نسبتی بھائی. نسبتی بھائی, بچوں کے ماموں, سامنے والا خوش ہو جائے گا. تو اس چیز کا بھی خیال رکھنے کی بہت ضرورت ہے کہ اگر ہم کسی کو ٹوک رہے ہیں تو ہمارا انداز صحیح ہونا چاہیے, تکلیف دے نہیں ہونا چاہیے, ورنہ بعض مرتبہ اس کے اثرات الٹے ہوتے ہیں, اثر کچھ نہیں ہوتا ہے اس کا. اور تمام امت کے داعیوں نے, مصلحین نے ہمیشہ اس بات کا خیال کیا ہے. آپ صلی اللہ علیہ وسلم جب امت میں کوئی کمی دیکھتے تھے, کسی خاص فرد میں آپ نے کوئی کمی دیکھی, تو آپ ڈائریکٹ اس کو نہیں کہتے تھے تم یہ کر رہے ہو, بلکہ آپ کہتے ما بال اقوام یفعلون کذا, لوگوں کو کیا ہو گیا ہے وہ ایسا کر رہے ہیں. جس کے اندر کمی ہے وہ سدھار لیا کرتا تھا, ٹھیک ہو جایا کرتا تھا. اللہ تعالی ہم سب کو عمل کی توفیق نصیب فرمائے. تو آپ صلی اللہ علیہ وسلم نے اس حدیث میں بات ارشاد فرمائی کہ حضرت جابر کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے بائیں ہاتھ سے کھانے کو منع کیا ہے, اور ایک جوتے میں چلنے کو آپ صلی اللہ علیہ وسلم نے منع فرمایا. پھر اگلی حدیث حضرت ابو ہریرہ سے فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اذن تعالی احدکم فلیبدأ بالیمین, جوتے پہننے کا سنت طریقہ, جب جوتے پہنے تم میں سے کوئی شخص تو شروعات آغاز سیدھے پیر سے کرے, یعنی پہلے سیدھے پیر میں پہننا چاہیے. وَإِذَا نَزَعَ فَلْيَبْدَأْ بِالشِّمَالِ, اور جب اتارے تو الٹے پیر سے آغاز کرے, یعنی پہرے الٹا پاؤں, الٹے پاؤں سے جوتا اتارے. فَلْتَكُنِ الْيُمْنَى أَوَّلَهُمَا تُنْعَلْ وَآخَرَهُمَا تُنْزَعْ, کہ دایاں پیر جس وقت پہنا جائے, جوتا پہنا جائے تو دائیں پیر میں, اور جس وقت جوتا اتارا جائے تو اس وقت بھی دایاں پیر جوتے میں رہنا چاہیے, یہ اس کا اکرام ہے. سیدھی طرف کا اکرام بھی ہونا چاہیے نا, تو سیدھے پیر کا اکرام اسی میں ہے کہ جب ہم پہنے تو پہلے سیدھے میں پہنے, اور جب اتارے تو پہلے الٹے سے اتارے تاکہ دایاں پیر دیر تک جوتے کے اندر رہے. جب مسجد سے نکلیں تو سنت ہے الٹا پیر باہر نکالنا, اور سیدھے پیر میں جوتا پہننا سنت ہے. تو اس سنت کو کیسے جمع کریں گے, دو سنتیں ہیں. آپ جوتے رکھ لیجئے باہر, اور उल्टा पांव निकालकर जूते पर रख लीजिए, और जब पहनना हो तो सीधे पैर में जूता पहनिए, तो दोनों सुन्नत पर अमल हो जाएगा। समझ में आ गई बात? ये जब मस्जिद से बाहर निकलें तो उल्टा पैर पहले निकालना सुन्नत है, और सीधे पैर में जूता पहनना सुन्नत है। तो कैसे करना? जूते रखकर उल्टा पांव पहले निकालकर जूते पर रख लें, पहने नहीं, फिर सीधा पैर निकालें और उसको जूते में पहने, जूता उसमें पहने, और फिर उल्टे पांव में जूता पहने, तो दोनों सुन्नतों पर अमल हो जाएगा। अल्लाह ताला हम सबको अमल की तौफीक नसीब फरमाए। अगली एक हदीस है आयशा की है, वो भी सुन लीजिए, आ चुकी है पहले, उसका तर्जुमा बयान करता हूँ। आप सल्लल्लाहु अलैहि हजरत आयशा सिद्दीक रजी अल्लाह ताला अन्हा फरमाती हैं, कालत काना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम युहिब तयम्मुन मस्तता। आप सल्लल्लाहु अलैहि वसल्लम दाहने को, दाहनी जानिब को मुकद्दम करते थे जहाँ तक हो सकता। कहाँ कहाँ? फी तरज्जुली ही, कंघा करने में, पहले सीधी मांग। व तनाउली ही, जूता पहनने में, पहले सीधे पैर में जूता पहनते। व तहूरी ही, और वजू जब करते तो आज़ा, पहले सीधा आज़ा, पहले सीधा हाथ धोना है फिर उल्टा, पहले सीधा पैर धोना फिर उल्टा। ये सिर्फ इन्हीं तीन चीज़ों में नहीं, हर अच्छे काम में सीधे को मुकद्दम करना सुन्नत है, घटिया काम में उल्टे को सामने रखना, इस्तेमाल करना सुन्नत है। अगली हदीस हजरत अबू हुरैरा से, कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम के जो जूते थे उसमें दो तस्मे थे। ये मजमून पहले भी आ चुका है। फिर आगे कहते हैं कि हजरत अबू बकर और उमर, इन दोनों सहाबा के जो जूते थे वो भी हुजूर ही की तरह थे, दो दो तस्मे वाले, दो दो फीते वाले थे। सबसे पहले एक फीते का रिवाज जो दिया है उस्मान गनी रजी अल्लाह तआला अन्हु ने दिया है, वो भी क्यों कि लोग ये ना समझ लें कि यही जरूरी है, इसलिए उन्होंने कहा एक फीते का जूते भी पहना जा सकता है, इसलिए उन्होंने उसको रिवाज दिया। अल्लाह ताला हम सबको समझ के अमल की तौफीक नसीब फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुर्सलीन मुहम्मद व अला आलिहि व सहबिहि अजमईन। रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन नार। अल्लाहुम्मा इन्नका अफ़ुवुन करीम तुहिब्बुल अफ़फ़ फ़ाफ़ु अन्ना या करीम। अल्लाह हम सबको कामिल ईमान, कामिल यकीन नसीब फरमा दीजिए, कामिल आफियत नसीब फरमा दीजिए, अपने नेक और मुखलिस शुक्रगुजार बंदों में शामिल फरमाइए, नाशुक्री से हम सब की हिफाज़त फरमाइए। हम में से जिनके आइज़ा करीबा रिश्तेदार माँ बाप दुनिया से रुखसत हो गए हैं सबकी मगफरत फरमा दीजिए, जो मौजूद हैं उनके साथ रहम करम का मामला फरमाइए, जो बीमार हैं उनको शिफाए कुली नसीब फरमाइए, जो बेरोज़गार हैं उनको हलाल तय्यब पाकीज़ा रोज़गार नसीब फरमाइए, जो कर्ज़ के बोझ में दबे हुए हैं कर्ज़ों से सबको दोषी नसीब फरमाइए। बहुत से माँ बाप अपने बच्चों के लिए मुनासिब रिश्तों की तलाश में है, अल्लाह उनको मुनासिब रिश्ते अता फरमा दीजिए। हम सब के बच्चों का फ्यूचर मुस्तकबिल रोशन ताबनाक उम्दा से उम्दा बना दीजिए। मौत तक आफियत के साथ हम सबको तकवे पर रखिए। खात्म बिलखैर हुस्न खात्मा नसीब फरमाइए। सल्लल्लाहु तआला अला खैर खल्क़िही मुहम्मद व अला आलिही सहबी अजमईन बिरहमतिका या अरहमर रहीमीन।